اور یہ منکم کا لفظ بخاری میں بھی موجود ہے اور مسلم میں بھی ہے، جس کے یہی معنی ہے کہ وہ مسیح موعود اسی امت میں سے پیدا ہوگا۔ بس اگر ایک غور کرنے والا اس جگہ پورا غور کرے اور طریق خیانت اختیار نہ کرے تو اس کو ان تین منکم کے لفظوں پر نظر ڈالنے سے یقین ہو جائے گا کہ یہ امر قطعی فیصلہ تک پہنچ چکا ہے کہ مسیح موعود اسی امت میں سے پیدا ہوگا۔ اب رہا میرا دعویٰ، تو میرے دعویٰ کے ساتھ اس قدر دلائل ہیں کہ کوئی انسان نرا بے حیا نہ ہو تو اس کے لیے اس سے چارہ نہیں ہے کہ میرے دعویٰ کو اسی طرح مان لے جیسا کہ اس نے آن حضرت صلی اللہ علیہ وسلم کی نبوت کو مانا ہے۔ کیا یہ دلائل میرے دعوے کے ثبوت کے لیے کم ہیں کہ میری نسبت قرآن کریم نے اس قدر پورے پورے قرائن اور علامات کے ساتھ ذکر کیا ہے کہ ایک طور سے میرا نام بتلا دیا ہے، اور حدیثوں میں قدا کے لفظ سے میرے گاؤں کا نام موجود ہے، اور حدیثوں سے ثابت ہوتا ہے کہ اس مسیح کی 13ویں صدی میں پیدائش ہوگی اور 14ویں صدی میں اس کا ظہور ہوگا، اور صحیح بخاری میں میرا تمام حلیہ لکھا ہے، اور پہلے مسیح کی نسبت جو بڑا مرکز مشرق بعید یعنی ہند قرار دیا ہے، اور یہ بھی لکھا ہے کہ مسیح موعود دمشق سے مشرق کی طرف ظاہر ہوگا، سو قادیان دمشق سے مشرق کی طرف ہے، اور پھر دعوے کے وقت میں اور لوگوں کی تکذیب کے دنوں میں آسمان پر رمضان کے مہینہ میں کسوف خسوف ہونا، زمین پر طاعون کا پھیلنا، حدیث اور قرآن کے مطابق ریل کی سواری پیدا ہو جانا، اونٹ بیکار ہو جانے، حج روکا جانا، صلیب کے غلبہ کا وقت ہونا، میرے ہاتھ پر سدہ نشانوں کا ظاہر ہونا، نبیوں کے مقرر کردہ وقت مسیح موعود کے لیے یہی وقت ہونا، صدی کے سر پر میرا مبعوث ہونا، ہزارہا نیک لوگوں کا میری تصدیق کے لیے خوابیں دیکھنا، اور آن حضرت صلی اللہ علیہ وسلم اور قرآن شریف کا یہ فرمانا کہ وہ مسیح موعود میری امت میں سے پیدا ہوگا، اور خدا تعالیٰ کی تائیدات کا میرے شامل حال ہونا، اور ہزارہا لوگوں کا 200,000 کے قریب میرے ہاتھ پر بیعت کر کے راست بازی اور پاک دلی اختیار کرنا، اور میرے وقت میں عیسائی مذہب میں ایک عام تزلزل پڑھنا، یہاں تک کہ تثلیث کی طلسم کا برف کی طرح گداز ہونا شروع ہو جانا، اور میرے وقت میں مسلمانوں کا بہت فرقوں پر منقسم ہو کر تنزل کی حالت میں ہونا، اور طرح طرح کی بدعات اور شرک اور میخاری اور حرام کاری اور خیانت اور دروغ گوئی دنیا میں شائع ہو کر ایک عام تغیر دنیا میں پیدا ہو جانا، اور ہر ایک پہلو سے انقلاب عظیم اس عالم میں پیدا ہو جانا، اور ہر ایک دانشمند کی شہادت سے دنیا کا ایک مسئلے کا محتاج ہونا، اور میرے مقابلہ سے خواہ اعجازی کلام میں اور خواہ آسمانی نشانوں میں تمام لوگوں کا عاجز آ جانا، اور میری تائید میں خدا تعالیٰ کی لاکھوں پیش گوئیاں پوری ہونا، یہ تمام نشان اور علامات اور قرائن ایک خدا ترس کے لیے میرے قبول کرنے کے لیے کافی ہیں۔ بعض جاہل اس جگہ اعتراض کرتے ہیں کہ بعض پیش گوئیاں پوری نہیں ہوئیں، جیسا کہ آتم کے مرنے کی اور احمد بیگ کے داماد کی پیش گوئی، مگر ان کو خدا تعالیٰ سے شرم کرنی چاہیے، کیونکہ جس حالت میں کئی لاکھ پیش گوئی روز روشن کی طرح پوری ہو چکی ہے اور دن بدن نئے نئے نشان ظاہر ہوتے جاتے ہیں، تو اس صورت میں اگر ایک دو پیش گوئیاں ان کی سمجھ میں نہیں آئیں تو یہ ان کی سراسر شقاوت ہے کہ بباعث اس بد فہمی کے جس میں خود ان کا قصور ہے خدا تعالیٰ کے ہزارہا نشانوں اور دلیلوں اور معجزات سے انکار کر دیں، اور اگر اسی طرح پر انکار ہو سکتا ہے تو پھر ہمیں کسی پیغمبر کا پتہ بتلاویں جس کی بعض پیش گوئیوں کے پورا ہونے کی نسبت انکار نہیں کیا گیا۔ چنانچہ ملاکی نبی کی پیش گوئی اپنے ظاہری معنوں کے روح سے اب تک پوری نہیں ہوئی۔ کہاں الیاس نبی دنیا میں آیا جس کا یہود کو آج تک انتظار ہے، حالانکہ مسیح آ چکا ہے جس سے پہلے اس کا آنا ضروری تھا؟ کہاں یہ پیش گوئی مسیح کی پوری ہوئی کہ اس زمانہ کے لوگ ابھی زندہ ہی ہوں گے کہ میں واپس آ جاؤں گا؟ کہاں اس کی یہ پیش گوئی پوری ہوئی کہ پترس کے ہاتھ میں آسمان کی کنجیاں ہیں؟ کہاں اس کی یہ پیش گوئی پوری ہوئی کہ وہ داؤد کا تخت قائم کرے گا؟ اور کب یہ پیش گوئی ظہور میں آئی کہ اس کے 12 حواری 12 تختوں پر بیٹھیں گے؟ کیونکہ یہودا اسکریوتی مرتد ہو گیا اور جہنم میں جا پڑا، اور اس کی بجائے جس کے لیے تخت کا وعدہ تھا ایک نیا حواری تراشا گیا جو مسیح کے وہم و گمان میں بھی نہ تھا۔ ایسا ہی حدیثوں میں لکھا ہے، چنانچہ در منصور میں بھی ہے، کہ یونس نبی نے یہ پیش گوئی قطعی طور پر بغیر کسی شرط کے کی تھی کہ نینوا کے رہنے والوں پر 40 دن کے اندر عذاب نازل ہوگا جو ان کو اس میعاد کے اندر ہلاک کر دے گا، مگر کوئی عذاب نازل نہ ہوا اور نہ وہ ہلاک ہوئے۔ آخر یونس کو شرمندہ ہو کر اس جگہ سے بھاگنا پڑا، ये पेशगोइयां बाइबल में यूना नबी की किताब में मौजूद हैं, जिसको ईसाई खुदा ताला की तरफ से समझते हैं। फिर बावजूद इन सब बातों के मुसलमान इन पैगंबरों पर ईमान भी लाते हैं और इन चंद तराजात की कुछ परवाह नहीं करते। और वो दो पेशगोइयां मस्कूरा बाला जिनकी नस्बत उनका एतराज़ है, यानी आथम के मुतल्लिक और अहमद बेग के दामाद के मुतल्लिक, उनकी नस्बत हम बारहा लिख चुके हैं कि आथम की मौत की पेशगोई तमाम तर सफाई से पूरी हो गई। अब तलाश करो आथम कहाँ है, क्या वो जिंदा है या मर गया। पेशगोई का माहसल यह था कि हम दोनों फरीक में से जो झूठा है वो सच्चे से पहले मरेगा। सो मुद्दत हुई कि आथम मर गया, और ये फिक्रा जो इस पेशगोई में मौजूद था कि आथम 15 महीना के अंदर मरेगा, उसके साथ ये शर्त भी शाया की गई थी कि बशर्ते के हक की तरफ रजू ना करे। मगर आथम ने उसी मजलिस बहस में अपनी बेअदबी से रजू कर लिया था, क्योंकि जब मैंने उसको कहा कि यह पेशगोई इसलिए की गई है कि तुमने आ हजरत सल्लल्लाहु अलैहि वसल्लम को अपनी किताब में दज्जाल लिखा है, तो सुनते ही उसका चेहरा जर्द हो गया और नहायत तजर्रो से उसने अपनी जबान मुंह से बाहर निकाली और दोनों हाथ कानों पर रख लिए और कहा कि मैंने आ हजरत सल्लल्लाहु अलैहि वसल्लम की शान में हरगिज ऐसा नहीं कहा, और बड़ी आजजी और तजर्रो जाहिर की। उस वक्त 60 से ज्यादा मुसलमान और ईसाई वगैरह मौजूद थे, क्या यह लफ्ज़ ऐसा नहीं था जिसको शोखी और बेअदबी से रुजू समझा जाए। और फिर वो 15 महीने तक मुखालिफत से बिल्कुल चुप रहा और अक्सर गिरिया बुका में रहा, और अपनी हालत उसने बिल्कुल बदल ली। बस एक नेक दिल ईमानदार के लिए यह काफ़ी है कि उसने 15 महीने के अंदर किसी हद तक अपनी तब्दीली कर ली थी, और चूंकि उसने खुदा ताला की तरफ से खौफ खाकर नरमी और तजर्रो इख्तियार किया और कतन शोखी और गुस्ताखी छोड़ दी, बल्कि अमृतसर में जो ऐसे लोगों की सोहबत उसे मुयसर थी उस सोहबत को तर्क करके और वो मकान छोड़कर वो फिरोजपुर में जाकर मुकीम हो गया, बस ज़रूर था कि वो इस कदर खौफ से फ़ायदा उठाता। बस अगरचे इस बात से महफूज ना रहा कि मेरे पहले बहुत जल्द इन्हीं दिनों में मर गया, मगर किसी कदर शर्त के पूरा करने से फ़ायदा उठा लिया। इसके मुकाबले लेक राम था जिसने पेशगोई की मियाद में कोई तजर्रो और खौफ जाहिर न किया, बल्कि पहले से भी ज़्यादा गुस्ताख होकर बाज़ारों और कूचों और शहरों और देहात में तोहीन इस्लाम करने लगा। तब वो मियाद के अंदर ही अपनी इस बदनामाली की वजह से पकड़ा गया, और वो ज़ुबान उसकी जो गाली और बदजुबानी में छुरी की तरह चलती थी, उसी छुरी ने उसका काम तमाम कर दिया। रहा अहमद बेग का दामाद, बस हर एक शख्स को मालूम है कि यह पेशगोई दो शख्सों की नस्बत थी, एक अहमद बेग की नस्बत और दूसरी उसके दामाद की नस्बत। सो एक हिस्सा इस पेशगोई का मियाद के अंदर ही पूरा हो गया, यानी अहमद बेग मियाद के अंदर मर गया, और इस तरह पर एक टांग पेशगोई की पूरी हो गई। अब दूसरी टांग जो बाकी है उसकी नस्बत जो एतराज़ है, अफसोस के वो दयानत के साथ पेश नहीं किया जाता। और आज तक किसी मोतरस के मुंह से मैंने ये नहीं सुना कि वो इस तरह पर एतराज़ करे कि अगरचे इस पेशगोई का एक हिस्सा पूरा हो चुका है और हम बस इसके दिल एतराफ़ करते हैं कि वो पूरा हुआ, मगर दूसरा हिस्सा अब तक पूरा नहीं हुआ, बल्कि यहूदियों की तरह पूरा होने वाला हिस्सा बिल्कुल मख्फी रख कर एतराज़ करते हैं। क्या ऐसा शेवा ईमान और हया और रास्तबाजी के मुताबिक है? अब कतअ नज़र उनकी खायनाना तर्ज गुफ्तगु के जवाब ये है कि यह पेशगोई भी आथम की पेशगोई की तरह मशरूत बशर्त है, यानी यह लिखा गया था कि इस शर्त से वो मियाद के अंदर पूरी होगी कि इन दोनों में से कोई शख्स खौफ और खशियत जाहिर ना करे। सो अहमद बेग को यह खौफनाक अलामत पेश ना आई और वो पेशगोई को खिलाफ वाकया समझता रहा, मगर अहमद बेग के दामाद और उसके अजीज़ों को यह खौफनाक हालत पेश आ गई, क्योंकि अहमद बेग की मौत ने उनके दिलों पर एक लर्जा डाल दिया। जैसा कि इंसानी फितरत में दाखिल है कि सख्त से सख्त इंसान नमूना देखने के बाद ज़रूर हरासा हो जाता है, सो ज़रूर था कि उसको भी मोहलत दी जाती। सो ये तमाम इतराजात जहालत और नाबीनाई और तासुब की वजह से हैं, न दयानत और हक तलबी की वजह से। जिस शख्स के हाथ से अब तक 10 लाख से ज़्यादा निशान जाहिर हो चुके हैं और हो रहे हैं, क्या अगर एक या दो पेशगोइयाँ उसकी किसी जाहिल और बदफहम और गबी को समझ में ना आवें तो उससे ये नतीजा निकाल सकते हैं कि वह तमाम पेशगोइयाँ सही नहीं? मैं ये बात हतमी वादा से लिखता हूँ कि अगर कोई मुखालिफ खा ईसाई हो खा बगुफ्तन मुसलमान, मेरी पेशगोइयों के मुकाबल पर उस शख्स की पेशगोइयों को जिसका आसमान से उतरना ख्याल करते हैं सफाई और यकीन और बदाहत के मरतबा पर ज़्यादा साबित कर सके, तो मैं उसको नकद 1,000 रुपया देने को तैयार हूँ। मगर साबित करने का यह तरीक नहीं होगा कि वो कुरान शरीफ को पेश करे कि कुरान करीम ने हज़रत ईसा अलैहिस्सलाम को नबी मान लिया है और या उसको नबी करार दे दिया है, क्योंकि इस तरह पर तो मैं भी ज़ोर से दावा करता हूँ कि कुरान शरीफ मेरी सच्चाई का भी गवाह है। तमाम कुरान शरीफ में कहीं यसू का लफ्ज़ नहीं है, मगर मेरी नस्बत मिनकुम का लफ्ज़ मौजूद है और दूसरी बहुत सी अलामात मौजूद हैं। बल्कि इस जगह मेरा सिर्फ ये मतलब है कि कुरान शरीफ से क़त नज़र करके महज मेरी पेश गोइयों और यसू की पेश गोइयों पर अदालतों की आम तहकीक के रंग में नज़र डाली जाए और देखा जाए कि इन दोनों में से कौन सी पेश गोइयाँ या अक्सर हिस्सा उनका बहुक्म अक्ल कमाल सफाई से पूरा हो गया और कौन सा इस दर्जा पर नहीं। यानी ये तहकीकात और मुकाबला ऐसे तौर से होना चाहिए कि अगर कोई शख्स कुरान शरीफ से मुनकर हो तो वो भी राय जाहिर कर सके कि सबूत का पहलू किस तरफ है।